रेडियो वेरी एफएम, रेडियो वेरी एफएम,
रेडियो वेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार फुलमाला र मिठो परिकार खान दिएर मनाइँदै
सुर्खेतको घाट गाउँका बासिन्दालाई डिप बोरिङ मार्फत खाने पानी र सिँचाइका लागि पानी ल्याउने तयारी। दुईवटा वडाका करिब 800 घरधुरी लाभान्वित हुने।
नेकपा माओवादी केन्द्र सरकारबाट नबाहिरिने। प्रधानमन्त्रीले चुनाव सार्न लागेको आरोप। माओवादी केन्द्रका सबै मन्त्री बिना विभागीय भए।
अफगानिस्तानको दक्षिणी खोस्टर प्रान्तमा अफगान सेनाले गरेको कारवाहीमा हक्वानी नेक्टोका 39 जना लडाकु मारिए, 160 जना लडाकु घाइते।
र विश्व क्रिकेट लिगमा अन्तिम चरणका सबै खेलहरू युएईमा हुने।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कार्तिक शुक्ल चतुर्दशीका दिन आज घरमा सुरक्षा गर्ने कुकुरलाई टिका तथा माला लगाइदिएर मिठा खानेकुरा खान दिने चलन रहेको छ। इमान्दार तथा वफादार जन्तुका रूपमा परापूर्व कालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजका दिन घरको रक्षक र यमदूतका रूपमा पूजा गर्ने चलन रहेको छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठा परिकार खाना दिए यमराजको ढोकामा द्वापालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपरुवा जनावरका रूपमा लिइने गरिन्छ। यमपञ्चक अर्थात् तिहारको पाँचै दिन बेलुका घर घरमा एम परिवार संख्या अनुसार एम दीप दान गरिन्छ। यी 5 दिनमा तिलको तेल लगाएर नुहाउने चलन समेत रहेको धार्मिक विश्वास रहेको छ।
जुवाको खालबाट पक्राउ परेका नेपालगञ्जका 14 जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा चलाएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 नन्दबहादुर थापाको घरमा जुवा खेल्ने, खेलाउने र हेर्ने 14 जनालाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट 1,58,350 रुपियाँ पनि बरामद गरेको बाँके प्रहरीले जनाएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपाल सरकारद्वारा स्वीकृत 10 आङ्गिक क्याम्पसहरूसँग वीरेन्द्रनगरमा आङ्गिक कार्यान्वयनका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा 5 र 6 नम्बर प्रदेशका प्रस्तावित विभिन्न 10 आङ्गिक क्याम्पसका प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पस अवस्थित जनप्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाले प्रस्तावित आङ्गिक क्याम्पसहरूले साधारण शिक्षाका कार्यक्रमहरूको निरन्तरता दिने बताउनुभयो। उहाँले उच्च शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरूलाई सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उपकुलपति कोइरालाले प्रचलित ऐन कानून र विश्वविद्यालयको विधि पद्धति अनुरूप आङ्गिक कार्यान्वयनको प्रक्रिया अघि बढाउने बताउनुभयो। यस्तै विश्वविद्यालयका रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्दै शैक्षिक उत्कृष्टताको केन्द्र बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा निवर्तमान सांसद तथा तिलाकर्णाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुलराज विष्टले विश्वविद्यालयलाई जनताको घर दैलोमा पुर्याउने अभिप्रायले आफूले जनचाहना अनुरूप नीति निर्माण तहमा रहेर अभियानमा इट्टा थपेको स्मरण गर्नुभयो। बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेका क्याम्पस प्रमुख शिशिर शर्माले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक प्रक्रियालाई अविलम्ब अघि बढाउनु पर्नेमा जोड दिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिनुभएको छ।
पश्चिम सुर्खेतको घाट गाउँमा सिँचाइ र शुद्ध खानेपानीका लागि डिप बोरिङ मार्फत पानी ल्याउने तयारी गरिएको छ। खानेपानी अभावका कारण भेरी नदीको फोहोर पानी पिउन बाध्य चौकनेवासीलाई अब राहत हुने भएको छ। भेरी र कर्णाली नदी नजिकै भएर पानीको सिँचाइ अभावका कारण अन्न उत्पादन गर्न नसकेका पश्चिमका किसानहरूलाई यो सिँचाइले राहत हुने भएको छ। भेरी बबई डाइभर्सन आयोजनासँगको सहकार्यमा चौकुने गाउँपालिकाको वडा नम्बर 9 र 10 सिँचाइ र खानेपानीको सुविधा पुग्ने गरी भेरीको पानी डिप बोरिङ मार्फत बस्ती स्तरमा लैजान थालिएको वडा नम्बर 9 का अध्यक्ष नमराज आचार्यले बताउनुभयो। 6 महिनाभित्र पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर 9 का पुरै वडा र वडा नम्बर 10 का आधा भेगमा जनताले भेरीको पानी सिँचाइ र खानाको लागि प्रयोग गर्न पाउने उहाँको भनाइ रहेको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका स्थित हात्तीखालमा निर्माणाधीन रहेको नेपालकै बहुचर्चित आयोजनाको सहयोगमा भेरी र कर्णाली पानी नदी आसपासका नागरिकलाई सिँचाइको लागि उपलब्ध गराउन लागि आचार्यको भनाइ छ। यसै विषयमा मैले वडा अध्यक्ष आचार्यलाई काम कहिलेबाट सुरु हुन्छ त भनी सोधेको छु।
यो काम त भोलि हामी मेसिन तल झारेन भने पर्सिबाट काम सुरु हुन्छ।
कहिलेसम्म सक्ने योजना छ नि?
योजना त करिब करिब 4-5 महिनाभित्र हामीले योजना सम्पन्न गर्ने योजना छ। तर खास गरेर यो पहिलो चरणको जो डिप बोरिङ जो हामी चाहिँ हाल्दैछौँ यो चाहिँ 2-4 दिनमै सकिन्छ यहाँ।
यो यसको लागत कति लाग्ने अनुमान गर्नु भएको छ यो आयोजनाको?
आयोजनाको लागत अहिले खास गरेर भेरी बबई डाइभर्सनको जुन सहयोगमा जो सञ्चालन हुन लागेको पहिलो चरणको बोर गाड्ने काम चाहिँ 20 लाख जतिको लागतमा हुन्छ भने यसमा अब हाम्रो लागत के छ भन्दाखेरि अहिले हामी करिब 4 दिन जति भयो हामी गुठुबाट यहाँ गुठुबाट मात्रै 18 किलोमिटर मात्रै गुठुदेखि काठगाउँसम्म ल्याउनका लागि 4 दिन जति भयो हामी एउटा जेसिबी सहित बाटो बनाउँदैछौँ होइन। अन्य लागत पनि लागेको छ हाम्रो 2-4 लाख त हाम्रो अरू लागत पनि लाग्छ होइन। खास गरेर अहिले चाहिँ त्यही 25-26 लाखको लागतमा हामीले यो चाहिँ गर्न सक्छौँ भन्ने छ।
यो काम सबै सक्नको लागि यो डिप बोरिङको लागि भनेर तपाईँले 20 लाखदेखि 25 लाखसम्म लागत लाग्छ भन्नुभयो। यो काम सम्पन्न हुनेसम्म कति जति लागत लाग्ने अनुमान चाहिँ यहाँहरूको छ?
5-5.5 करोड जति लाग्छ होला भन्ने हामीले अनुमान गरेका छौँ अहिले। तर यो चाहिँ ठ्याक्कै के हुन्छ भन्दाखेरि यो डिप बोरिङ गाडिसक्यो भने त्यसपछि सोलारको टेन्डर हुन्छ, त्यसपछि नहरको कुरा हुन्छ, त्यही 5-7 करोडमा चाहिँ यो चाहिँ काम सम्पन्न हुन्छ होला भन्ने छ।
अब यो पश्चिम क्षेत्रको लागि जुन आयोजनाको काम थाल्नु भएको छ यो आयोजनाले कतिजना स्थानीयहरू त्यसबाट लाभान्वित हुनेछन्?
करिब करिब 7-8 सय घर परिवारहरू छ हामीसँग होइन। 7-8 सय घर परिवारको जमिनको हिसाब गर्दाखेरि हामीसँग चाहिँ अब ठ्याक्कै अहिले भन्न त गाह्रो छ तर चाहिँ भूभागहरू चाहिँ 4-5 सय हेक्टर जतिको जमिन चाहिँ सिचित हुन्छ यहाँ। अब यो यहाँहरूलाई म के जानकारी गराउँ भन्दाखेरि सुर्खेतको एकदमै पश्चिममा रहेको एकदम विकट ठाउँ हो यो। खास गरेर भेरी कर्णाली दुईटै नदीको वरिपरि घेरेको बिचमा टापु जस्तो भएको गाउँ छ यो। यसमा चाहिँ जमिनहरू पुरै सुक्खा हुने, अब पानी यहाँ सिन्चित नहुने हुँदा यहाँका सबै मान्छेहरू इन्डियातिर गएर आफ्नो चाहिँ गुजारा गरिरहेको अवस्था हो। यदि पानी आयो भने त हामीलाई खान पुग्छ, हामीलाई खान पुग्यो भने हामीले चाहिँ धेरै कामहरू गर्न सक्छौँ, विकास निर्माणदेखि लिएर इत्यादि कुराहरू गर्न सक्छौँ भनेर यहाँको जनताको मुख्य चाहिँ मुटुको रूपमा भनौँ अब यो सिँचाइलाई हेरिरहेका छन्। विगत धेरै लामो समयदेखि हामीले चाहिँ यसमा प्रयास गऱ्यौँ तर हामी सफल हुन सकेनौँ। अब यसमा चाहिँ सफल अवश्य भइन्छ होला भन्ने चाहिँ भएर सबै मान्छेहरू खुसी छन् त्यो।
अब यो क्षेत्रले जुन अहिले तपाईँहरूले गर्नुभएको योजनाले यो चौकुने गाउँपालिकाका कति कति वडाका बासिन्दालाई अझ चाहिँ सजिलो हुनेछ पानी खानको लागि या सिँचाइको लागि?
अब हामीले यहाँ डिप बोरिङबाट पानी आयो भने हामी पानी खाने पानीका लागि पनि यसैबाट गर्ने भनेका छौँ। खास गरेर चौकुने गाउँपालिका वार्ड नम्बर 9 जो पहिलाको घाटगाउँ गाउँ विकास समिति हो यो साबिकको घाटगाउँ गाविसलाई हेर्दाखेरि उसको चाहिँ पहिलाको 9 नम्बर वार्ड र 1 नम्बर वार्ड बाहेक अरू चाहिँ अरू सबै वार्डमा चाहिँ यसले सिँचाइ हुन्छ। त्यसका लागि हामीले अहिलेको गाउँसभाबाट जस्तै 9 नम्बर वार्डमा हामीले 30 लाख रुपियाँ फेरि चाहिँ यसैलाई मद्दत गर्ने भनेर छुट्याएका छौँ भने 10 नम्बरमा चाहिँ 23 लाख रुपियाँ चाहिँ लिफ्ट सिँचाइ आयोजना भनेर छुट्याएका पनि छौँ होइन। अब यसलाई चाहिँ सँगसँगै अब यो सफल भयो भने त अब यहाँ गरिबी धेरै छ, मान्छेहरूलाई खानेकुराकै अभाव छ, त्यस्तो भएको हुनाले यहाँ अब अहिले हामी एउटा नर्सरी स्थापना गर्ने र बिरुवाहरू पनि लगाउने सँगसँगै यो शीतल चिनी भन्ने बिरुवा छ नि जसले चाहिँ पौष्टिकको काम गर्छ मान्छेलाई होइन, न्युट्रिसन भएका मान्छेहरूलाई चाहिँ त्यसले चाहिँ राम्रो मद्दत गर्ने भावनाले शीतल चिनीको नर्सरी स्थापना गरेर घर घरमा चाहिँ तपाईँको त्यसका बिरुवाहरू लगाउने र त्यसको बजार पनि छ फेरि आफूले पनि खाने अन्त बेच्ने पनि त्यो कुरालाई पनि अगाडि बढाउने भनेर सोचिरहेका छौँ अहिले।
उहाँ हुनुहुन्थ्यो चौकुने गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष नवराज आचार्य भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले एमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै सुर्खेतको घाटगाउँका बासिन्दालाई डिप बोरिङ मार्फत खानेपानी र सिँचाइका लागि पानी ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ। गृहमन्त्री जनार्दन शर्माले सरकारबाट बाहिरिने अन्तिम तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरेपछि चुनाव सुनिश्चित नहुँदासम्म सरकारबाट नबाहिरिने निर्णयमा पुगेको बताउनु भयो। सरकारबाट बाहिरिने सबै तयारी पुरा भएर अन्तिम समयमा पुगेका बेला सरकारले चुनाव सार्दैछ भन्ने सूचना पाएकाले आफूहरू सरकारमै रहेर चुनाव निश्चित गर्ने उहाँले बताउनु भयो। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्ने जानकारी गराउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरिरहेको सूचना पाएको उहाँले दावी गर्नुभयो। विपक्षी दल एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि माओवादी केन्द्र र मुख्य सत्तारूढ घटक नेपाली कङ्ग्रेस बीचमा दूरी बढेको छ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीहरूलाई बिना विभागीय बनाउनु भएको छ। सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीहरूलाई जिम्मेवारी मुक्त गर्दै रापरपाका तर्फबाट बनेका मन्त्रीहरूलाई जिम्मेवारी दिनुभएको हो। कमल थापालाई उपप्रधान तथा ऊर्जा, दिलनाथ गिरीलाई सहरी विकास र विक्रम बहादुर थापालाई महिला बालबालिका तथा समाज कल्याण र जयन्त चन्दलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। प्रधानमन्त्रीले यसअघि विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिनुभएको छ। यसअघि माओवादी केन्द्रले लिएको गृह, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैसँग राख्नु भएको छ। यस्तै कुन्तीकुमारी शाहीलाई सहरी विकास राज्यमन्त्री, सुशील श्रेष्ठलाई आपूर्ति, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाज कल्याण र भास्कर भाद्रालाई ऊर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
रक्तदातालाई उचित सम्मान गर्दै रक्तदानका लागि अरूलाई पनि प्रेरित गर्नुपर्ने नेपालगञ्जमा भएको कार्यक्रमका सहभागीले बताएका छन्। नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वास्थ्य उपसमितिले गरेको दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा स्वयंसेवी रक्तदाता ओमप्रकाश अजादले विज्ञानले मानव उचाहरूको क्रममा अन्य कैयौँ विकल्प दिए पनि रगतको विकल्प दिन नसकेको भन्दै मानवीय नाताले रक्तदान गर्न अपिल गर्नुभएको छ। बाँकेका प्रमुख निरञ्जना मल्लाले मानव शरीरमा भएको रगत तीन महिनामा रक्तदान गर्दा शारीरिक रूपमा स्वस्थ रहने भएकाले रक्तदान गर्न कन्जुसे नगर्न सुझाव दिनुभएको छ। क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले निस्वार्थ भावनाले रक्तदान गर्नेहरूको संख्या जुन तरिकाले वृद्धि हुनुपर्ने हो त्यो हुन नसकिरहेको भन्दै रक्तदाताहरूको संख्या बढाउनतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताउनु भएको छ।
रिपोर्टर्स क्लब शाखा सुर्खेतको अध्यक्षमा सुशील खड्गा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। क्लबका प्रदेश नम्बर 6 सह संयोजक गोविन्द केसीको अध्यक्षतामा भएको भेलाले खड्गा सहित 16 सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरिएको छ। शाखाको उपाध्यक्षमा डिलप्रसाद शर्मा, सचिवमा शेरबहादुर थापा, सहसचिवमा मदन बेकर र कोषाध्यक्षमा चाँदनी केसी चयन हुनुभएको छ। यस्तै सदस्यमा लक्ष्मण सोनी, विमला खड्गा, डिरु रावत, पूर्णबहादुर खड्गा, तृप्ति साई, सुवर्ण साई, नन्दकृष्ण जैसी, दीपक जङ साई, नवीन साई, युवराज पङ्गाली र महेश रोकाई रहनु भएको छ। यस्तै शाखा सुर्खेतको सल्लाहकार समिति 5 सदस्य समेत गठन गरिएको छ। सल्लाहकारमा पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, प्रकाश अधिकारी, भानुभक्त खड्गा, ललित बसेल र दीपक बुढालाई चयन गरिएको छ।
बाँकेमा यस वर्षको दीपावलीमा राति 11 बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै सुरक्षाका कारण राति 11 बजेपछि देउसी भैलो खेल्न रोक लगाउने निर्णय गरेको हो। जुवातास खेल्ने र खेलाउने तथा पटाका जन्ने वस्तु बिक्री तथा ओसार पसारमा पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले बताउनुभयो। अटेरी गर्नेलाई प्रशासनले कारवाही गर्ने उहाँको भनाइ छ।
कैलाली प्रहरीले लागू औषध सहित 2 जनालाई पक्राउ गरेको छ। भारतबाट लुकाई छिपाई लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। त्रिनगर प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका 4 22 वर्षका भूपेन्द्र भट्ट र डडेलधुरा दमक गाउँपालिका 4 करण भट्टलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वीरबहादुर बुढा मगरले जानकारी गराउनु भयो।
डोटीको गोगनेमा बस दुर्घटना हुँदा 3 ज्यान गएको छ। 2 बस एक आपसमा ठोकिँदा बैतडी दशरथ चन्द नगरपालिकाका 80 द्रौपदी भण्डारी र डडेलधुरा परशुराम नगरपालिकाका तेह्र वर्षीय विक्रम बोहरा तथा राधा भट्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा 24 धेरै यात्रु घाइते भएका छन्।
हामीसँग विदेश र खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। पश्चिमी सिमानाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ। वनवासा पुल खुल्ने समय अवधि बढेपछि तेस्रो मुलुकबाट पर्यटनको आगमन वृद्धि भएको अध्यागमन कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षमा सिमानाका भएर 1983 विदेशी पर्यटकहरू भित्रिएको जनाइएको छ।
मुलुकमा पहिलोपटक गठन हुन लागेको प्रदेशसभा सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण बाहेक वार्षिक झण्डै 3 अर्ब रुपियाँ खर्च हुने भएको छ। एउटा प्रदेशसभा र सचिवालय सञ्चालनको खर्च पनि वार्षिक 36,42,00,000 रुपियाँ अनुमानित रहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ। सहसचिव डाक्टर भरतराज गौतमको प्रदेशसभा सञ्चालन र जनशक्ति व्यवस्थापनबारे संसद सचिवालयले विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारिसकेको बताउनुभयो। गौतमले जनशक्ति र खर्चको अनुमान प्रतिवेदन तयार गरिएको भन्दै एउटा प्रदेशसभा सञ्चालनका लागि 23,11,00,000 रुपियाँ लाग्ने अनुमान गरिएको बताउनुभयो।
कर्णालीका अति दुर्गम र अभावग्रस्त क्षेत्रहरूलाई नै सरकारले पिछडिएको क्षेत्रबाट हटाएको भन्दै जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्। यसअघि सबै जिल्ला पिछडिएको क्षेत्रमा परेको कर्णालीमा यसपटक हचुवाको भरमा पिछडिएको क्षेत्र तोकिएको भन्दै जनप्रतिनिधिहरूले सरकारलाई सहयोग नगर्ने चेतावनी समेत दिएका छन्। यसअघि पिछडिएको क्षेत्रमा सूचीकृत जुम्ला जिल्लामा कुनै पनि स्थानीय तह अहिले पिछडिएको क्षेत्रमा परेका छैनन्। यस्तै कालीकोट जिल्लामा शान्ति त्रिवेणी, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, पचाल झरना गाउँपालिका र महावई गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छैनन्। न्यूनतम रूपमा सडक, बिजुली बत्ती, स्वास्थ्य सुविधा र खाने पानीको आपूर्ति नभएका यी स्थानीय तहलाई नै पिछडिएको क्षेत्रको सूचीकृत हटाएको भन्दै नागरिक स्तरबाट समेत विरोध हुँदै आएको छ।
असल शासन तथा भ्रष्टाचार सम्बन्धी प्रशिक्षण तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। समाज जागरण केन्द्र स्याक नेपालको आयोजना र स्ट्रम फाउन्डेसन नेपालको सहयोगमा तालिम सम्पन्न भएको हो। तालिममा भ्रष्टाचार के हो, भ्रष्टाचारका कारण तथा न्यूनीकरण गर्ने उपाय तथा असल शासन विषयको छलफल र सहजीकरण गर्ने तरिकाका बारेमा प्रशिक्षण दिइएको छ।
सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको प्रदेशद्वार धुलाईबीटमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ। बजारको होहल्ला भन्दा केही एकान्तबाट ग्राहकहरूलाई थप सेवा दिने उद्देश्यका साथ 12,00,000 लागतमा मानसरोवर रिसोर्ट एन्ड कटेज सञ्चालनमा आएको सञ्चालक रामबहादुर भट्टराईले जानकारी दिनुभयो। उहाँले ग्राहकहरूको चाहना र बढ्दो आकर्षणका कारण नै होटल मानसरोवरको शाखाको रूपमा धुलियाबीटमा रिसोर्ट सञ्चालन गरिएको बताउनुभयो।
भेरी खबरमा अब लागौँ विदेशका खबरतिर। अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा अफगान सेनाले गरेको कारवाहीमा हकवानी नेटवर्कका 39 लडाकु मारिएका छन्। आक्रमणमा 160 लडाकु घाइते भएको बताइएको छ। अफगानिस्तानकै पूर्वी प्रान्त ननगाहारमा अफगान सेनाले गरेको हवाई कारवाहीमा परि कम्तीमा 8 तालिबान र इस्लामिक स्टेट आइएस आबद्ध लडाकु मारिएका छन्। अफगान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै लुकेर बसेका आतङ्ककारीलाई लक्षित गरेर हवाई कारवाही गरेको जनाएको छ। यो क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकु हिंसात्मक क्रियाकलापहरू जारी रहेको बताइएको छ।
यता इराकको सरकारी सैन्य बलले विवादित सहर किर्कुकलाई नियन्त्रणमा लिएको जनाएको छ। इराकी सेनाले सहरको केन्द्रमा रहेको प्रशासनिक भवन पनि नियन्त्रणमा कायम गरेको जनाएको छ। इराकी सेना किर्कुक प्रवेश गर्ने क्रममा दक्षिणी क्षेत्रमा भिडन्त समेत भएको बताइएको छ। कुर्दिस्तानमा भएको विवादित जनमत संग्रहको 3 हप्तापछि इराकी सैन्य बलले किर्कुकलाई नियन्त्रणमा लिएको जनाएको छ।
भेरी खबरको अन्तिममा अब एउटा खेल खबर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत 7 तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको नयाँ तालिकामा नेपालले युएईसँग उसकै मैदानमा डिसेम्बर 6 र 8 दुईवटा खेल खेल्दैछ। प्रतियोगिताका यी दुई खेल नेपाल र युएई दुवैका लागि प्रतिष्ठाका लागि मात्र रहनेछ। प्रतियोगिताको शीर्ष 4 रहेर डिभिजन 1 रहने सम्भावना युएई र नेपाल दुवैका लागि सकिसकेको छ। दुवै टोलीले फेब्रुअरीमा हुने डिभिजन 2 पनि खेल खेल्नेछन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम चरणका सबै खेलहरू दुबईमा हुनेछन्। एकै मितिमा हुने खेलहरूमा केन्या र स्कटल्यान्ड, हङकङ र पपुवा न्युगिनी तथा नेदरल्यान्ड्स र नामिबिया बीचका खेल हुनेछन्। प्रतियोगितामा नेदरल्यान्ड्स र पपुवा न्युगिनी शीर्ष चारमा रहँदै डिभिजन वानमै रहने निश्चित भइसकेको छ भने स्कटल्यान्ड, केन्या र हङकङ मध्ये दुई टोलीले शीर्ष चारमा स्थान बनाउनेछन् भने एक टोली डिभिजन टूमा घटुवा हुनेछन्। अहिलेको अङ्कतालिका अनुसार नेदरल्यान्ड्सको 18, पपुवा न्युगिनीको 16, स्कटल्यान्डको 15, हङकङको 14 र केन्याको 12 अङ्क रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हेमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार फुलमाला र मिठो परिकार खाना दिएर मनाइँदै
सुर्खेतको घाट गाउँका बासिन्दालाई डिप बोरिङ मार्फत खाने पानी र सिँचाइको लागि पानी ल्याउने तयारी। दुईवटा वडाका करिब 800 घरधुरी लाभान्वित हुने।
नेकपा माओवादी केन्द्र सरकारबाट नबाहिरिने प्रधानमन्त्रीले चुनाव सार्न लागेको आरोप। माओवादी केन्द्रका सबै मन्त्री बिना विभागीय भए।
अफगानिस्तानको दक्षिणी कोस्ट प्रान्तमा अफगान सेनाले गरेको कारवाहीमा हकवानी नेटवर्कका 40 जनाका लडाकु मारिए। 160 भन्दा बढी घाइते।
र विश्व क्रिकेट लिग का अन्तिम चरणका सबै खेलहरू युएमा हुने।
हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित राजेन्द्र साई र मधुबन विषय बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।